السلام على حبيب إله العالمين أشرف الأنبياء والسيد المرسلين خاتم النبيين رحمة للعالمين والمخاطب بطه وياسين سيدنا ومولانا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين سيما لا بقية الله في الأرضين وحجته على العالمين اللهم عجل له الفرج ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله الحكيم في محكم كتابه المبين بسم الله الرحمن الرحيم والذين جاهدوا فينا لنهدينهم سبلنا وقال وسيعلم الذين ظلموا أي منقلب ينقلبون برادر محترم تقی صاحب نے جو اعلان کیا یہ ان کی جانب سے ہے میری جانب سے نہیں کہ اگر آپ حضرات کل سے وقت پر آئے اور آتے رہے تو ہم مجلس وقت پہ شروع کریں گے ایک مومن بھی ہو میرے لیے کافی ہے اور میں بڑی خوشی کے ساتھ اپنا بیان شروع کرنے کے لیے تیار و آمادہ رہتا ہوں تو انشاءاللہ اگر مجھے آنے میں کوئی تاخیر ہو جائے راستے میں کوئی بھی رکاوٹ پیش آ سکتی ہے تو دوسری بات ہے ورنہ انشاءاللہ اس سال میں نے بھی جہاں جہاں تک مجلسیں پڑھی یہ پانچ عشرے ہو چکے ہیں چھٹا عشرہ آج سے شروع ہو رہا ہے ہر جگہ وقت کی پابندی کا خیال کرنے کی حتی الامکان کوشش کی اور اس عشرے میں بھی میری جانب سے یہی درخواست انتظامیہ سے بھی ہے اور آپ حضرات سے بھی کہ سوا نو کا مطلب سوا نو بجے اور اس میں امریکہ میں آنے کے بعد پہلے تین عشرے تو میں باہر سے پڑھ کے آ رہا ہوں ایک اور بات مجھے پتا چلی جس کا میں آخر مجلس میں تذکرہ کروں گا تو اس کا بھی انشاءاللہ خیال رکھوں گا آج کی یہ مجلس چونکہ چہلم کے یا اربعین کے دن کے فوراً بعد کل تقریباً ساری دنیا میں اربعین آقا حسین کا اربعین منایا گیا تو اس کے فوراً بعد کی یہ مجلس اس اعتبار سے جو ہمارا اس عشرے کا اصل موضوع اور عنوان ہے اس پہ بات تو شاید کل سے شروع ہو اور آج ابھی اس چہلم کے حوالے سے اس لیے بات رہے گی کہ معصومین کی روایات میں اربعین کو اتنا اہم دن قرار دیا گیا ہے کہ ایک مختصر سی مثال غم کے اعتبار سے سوگ کے حوالے سے عزا کے حوالے سے عاشورہ عاشورہ سال کا کوئی دن عاشورے سے میچ کر ہی نہیں سکتا لیکن خود کربلا میں آقا حسین کے روضے پر عاشورے میں بہت 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 اگر مجمع ہوا تو 3 سے 4 ملین کے درمیان اور اربعین 21 ملین یا اس سے زیادہ صاحبان ایمان کربلا پہنچ رہے ہیں وہ تمام حالات تو اپنی جگہ ہیں کہ زائرین پہ حملے ہو رہے ہیں شہادتیں ہو رہی ہیں بم کے دھماکے ہو رہے ہیں باہر سے جانے والے اگر بہت ہی ٹائٹ سیکیورٹی میں ہیں تو عراق کے مقامی لوگ تو اس سال بھی کتنے شہید کیے گئے بلکہ اب تو یہ سلسلہ کہ اربعین سے واپسی پر جو کل بم دھماکہ مسیب میں ہوا اور اس کے بعد سے مسلسل یہ سلسلہ چل رہا مگر تعداد میں کوئی کمی بھی نہیں آ رہی اور الحمدللہ ہر خرابی میں کوئی کبھی کبھی کوئی خوبی بھی ہوتی ہے ڈس انفارمیشن کے اعتبار سے اس وقت انٹرنیٹ سے زیادہ خطرناک کوئی چیز نہیں मगर अब विकिपीडिया का वो ईमेल तकरीबन हर नौजवान के पास पहुंचा हुआ जहां पे वर्ल्ड लार्जेस्ट पीसफुल गैदरिंग में फर्स्ट फाइव में चार मसलन अरबईन का करबला का इज्तिमा। अब ऐसा नहीं कि मेंबर से किसी ने 16 मिलियन या 18 मिलियन कह दिया तो कोई साहब एतराज करे कि ये खिलाफ अकल है, इसका कोई सबूत या प्रूफ भी लेके आइए। मुसलसल इस साल इस एतराज की वजह से जो पिछले पूरे साल अपने ही लोग करते रहे कि मौलाना ठीक है आप फजाइल बयान करें लेकिन खिलाफ अकल बातें तो ना करें, लेकिन जो विकिपीडिया की अब बात आ गई तो खामोश हो गए लोग कि 21 मिलियन तो बहरहाल ऑफिशियल रिकॉर्ड। मगर मैं उसे मौजू नहीं बना रहा, मेरा सवाल तो ये कि साहिबान ईमान का इतना बड़ा इज्तिमा आशूरे में क्यों नहीं, आशूरे के मुकाबले में अरबईन में थोड़ा बहुत लाख दो लाख पांच लाख हाफ ए मिलियन का फर्क हो तो समझ में आता है, अगरचे वो भी समझ में नहीं आता। मैंने हैदराबाद दक्कन तो कभी ना आशूरे के दिन देखा ना अरबईन के दिन, लेकिन कराची तो देखा। कराची में भी आशूरे का जुलूस, आशूरे का माहौल, आशूरे की मजालिस अरबईन से ज्यादा है हर एतबार से। मगर खुद करबला में जो आका हुसैन का अपना हरम है, आका हुसैन का अपना रोजा, आखिर क्या वजह कि हाफ ए मिलियन या एक मिलियन नहीं 4 मिलियन और 21 मिलियन इतना ज्यादा फर्क क्यों होता? उन रिवायात की बुनियाद पर जिसमें इमाम मासूम ने आशूरे को मोमिन की पहचान करार नहीं दिया, अरबईन को मोमिन की पहचान करार दिया। हर एक को जबानी रिवायत याद होती है और आज की मजलिस में तो वैसे इसलिए भी याद होती है कि अभी एक दिन पहले दुनिया भर में जहां जहां अरबईन या चेहलुम का दिन मनाया गया वो रिवायत जरूर पढ़ी गई। और यही दो रिवायतें हैं, एक शब आशूर पढ़ी जाती है और एक शब अरबईन। शब आशूर की रिवायत पढ़ी जाती है कि कल आशूर का दिन है, एक दूसरे को सलाम न करना और एक दूसरे के हालत दरियाफ्त न करना और एक दूसरे से नॉर्मल तरीके से न मिलना, हमेशा आशूर की रात शब आशूर अगले दिन के लिए याद दिलाया जाता, जब एक दूसरे से मुलाकात हो तो पुरसा देना। आजम अल्लाह उजूरना व उजूरकुम बिमुसाबिना बिल हुसैन, और फिर ये दुआ मांगना कि अल्लाह हमें और तुम्हें वजालना मिन तालिबीना बिसार ही मा वली यहिल इमाम, अल्लाह हमें और तुम्हें हुसैन के खून का बदला लेने वालों में करार दे, ये शब आशूर। और शब अरबईन ये रिवायत कि जब पूछा गया कि फरजंदे रसूल एक जानिब आप ये बयान कर रहे हैं कि मेरे बाद इमामत गैबत में चली जाएगी और दूसरी जानिब ये बयान कर रहे हैं कि उन हालात में ईमान का बचाना और मोमिन का पहचानना दुनिया का मुश्किल तरीन काम होगा। दो साल मुसलसल मैंने पहली रबीउल अव्वल से 8 रबीउल अव्वल तक की मजालिस इसी अलगदीर में पढ़ी थी, तो 8 रबीउल अव्वल जिस इमाम मासूम की शहादत की तारीख है वही इमाम मासूम बैक वक्त वो बातें बयान कर रहे हैं कि देखो मैं आखिरी जाहिर इमाम हूं, मेरा 11वां इमाम कह रहा मैं आखिरी जाहिर इमाम, मेरे बाद इमामत पर्दा गैबत में जाने वाली, मेरे बाद मेरे बेटे से मुलाकात का कोई जरिया और कोई तरीका नहीं होगा। और दूसरी जानिब आप ये भी कह रहे हैं कि मुश्किल तरीन और सख्त तरीन गैबत का मरहला यह है कि अपना ईमान बचाना मुश्किल है और सही मोमिन को पहचानना मुश्किल है। मोमिन तो मोमिन, जब मासूमीन ने कहा कि गैबत में 70 झूठे इमाम बनाए जाएंगे, कुरान करीम बहुत पहले यह ऐलान कर चुका है कि मोमिनों की दो किस्में, एक सच्ची और एक झूठी। इमामत के बारे में तो यह लफ्ज आया कि गैबत के आखिरी जमाने में यके बाद दीगर हर थोड़े दिनों के बाद दुनिया के किसी इलाके में कोई झूठा इमाम बन के आएगा। वो ये को थोड़ी कहेगा कि मैं झूठा इमाम, वो तो अपने आप को सच्चा इमाम भरक कहेगा। और معصومین نے فرمایا کہ آخری زمانے کی مومن کا سب سے بڑا امتحان یہ کہ وہ یہ پہچان لے کہ سچا کون ہے جھوٹا کون. سچے کا انکار نہ کر دے, جھوٹے کا اقرار نہ کر دے, ساری زندگی کی محنتیں گئیں. مگر مولا سچا اور جھوٹا مومن تو ہر دور میں رہا, آخری زمانے میں خالی امام سچی اور سچا امام اور جھوٹے امام ہوں گے. مومن تو ہر دور میں سچے اور جھوٹے رہیں, بلکہ سچے اور جھوٹے مومن کی قسمیں قرآن کریم ساری زندگی آپ کو اور ہمیں بتاتا رہا سورہ عنکبوت کی پہلی آیت میں. کون سورہ؟ جو ہر سال اعمال شب قدر میں ہمیں اور آپ کو پڑھنا, وَلَقَدْ فَتَّنَّ الَّذِينَ مِن قَبْلِهِمْ فَلَيَعْلَمَنَّ اللَّهُ, اللہ نے اپنے لیے اعلان کیا, فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ. اللہ تمہارا ٹیسٹ اور ٹرائل اس لیے لیتا کہ پتا چلے تم میں سچا مومن کون ہے اور جھوٹا مومن کون ہے. تو مولا آخری زمانے میں تو سچے اور جھوٹے مومن کو پہچاننا اور مشکل ہے. جب تک امامت سامنے ہو تو پھر بھی آسان ہے. جس کے بارے میں شک ہوا, جس کے بارے میں کوئی کنفیوژن کریٹ ہوا, گئے امام کے پاس, مولا ہم اس کے ایمان کے دعوے کو قبول کریں کہ نہ کریں. مثلا یہ مسئلہ پہلی بار سچا مومن اور جھوٹا مومن, سچا مومن اور جھوٹا مومن, یہ مسئلہ پہلی بار بڑی شدت کے ساتھ اس وقت سامنے آیا جب مولا متقیان کی حکومت ظاہری اور خلافت ظاہری قائم ہوئی, اور ابو ذر سلمان یہ دونوں تو انتقال کر چکے تھے. سلمان کے بارے میں ایک روایت ہے کہ نہیں مولا کی خلافت کے بعد انتقال کیا, لیکن ابو ذر و سلمان سے میری مراد یہ دو نام نہیں ہیں, یہ کیٹیگری مخلص متقی پرہیزگار صاحبان ایمان. پہلی بار علی کے سامنے مسئلہ پیش آیا کہ ایک بار علی ظاہری خلافت اور حکومت علی کے ہاتھ میں آئی. امام معصوم کائنات کا حقیقی بادشاہ ہمیشہ سے رہتا, تخت حکومت پر بیٹھے کہ نہ بیٹھے. جب غدیر خم میں اعلان ہو گیا من کنت مولا فہد علی, مولا اب ولایت حقیقی اور حکومت حقیقی امام کے پاس ہمیشہ. مگر حالات ایسے بنے, اور ان حالات کے حوالے سے بھی ایک جملہ سن لیجئے گا, حالات ایسے بنے کہ عالم اسلام کو پچھتا کر سہی علی کے دروازے پہ آ کے کہنا پڑا کہ ظاہری حکومت بھی آپ کے حوالے. حقیقی حکمران تو ہے, لیکن جب علی حقیقی حکمران تھے کائنات کے اصلی بادشاہ, تو کیفیت یہ تھی کہ لوگ اس راستے پہ نہیں چلتے تھے جس پہ علی جاتے, کہ اگر علی نے ہمیں سلام کر لیا تو کہیں ان کے سلام کا جواب نہ دینا پڑ جائے. جو عالم اسلام علی کے سلام کا جواب دینے سے اتنا گھبرا رہا, وہ عالم اسلام اتنا مجبور ہو گیا کہ چل کے علی کے دروازے پہ آ رہے اور کہا کہ ہمیں صرف اور صرف اور صرف آپ کی حکومت چاہیے. وہ تو ایک الگ موضوع ہے, جو میں نے کہا کہ وہاں ایک سوال بڑا دلچسپ یہ بھی آتا, اور چونکہ یہ سوال اب جو میں آپ کے سامنے رکھ رہا ہوں یہ میرے اس عشرے کے ایک موضوع سے بہت گہرا تعلق رکھتا, اور وہ سوال یہ, صاحب ایمان ہمیشہ تڑپتا ہے کاش میرے آقا کی حکومت ہوتی, کاش میرے مولا کی حکومت ہوتی, کاش یہ دنیا کے سارے حکمران مر جاتے اور جسے اللہ نے حقیقی حکمران بنایا ہے اسی کے ہاتھ میں یہ اقتدار و اختیار ہوتا. مومن تڑپ تڑپ کے یہ سوچتا ماضی کے بارے میں بھی اور آنے والے امام کے بارے میں بھی. مگر کتنی عجیب بات ہے کہ جب کسی وجہ سے صحیح, اب یہ لفظ کو سمجھانے کا موقع نہیں ہے, الحمدللہ ایران کے انقلاب کا ایک بہت سارے فائدوں کے علاوہ ایک فائدہ یہ ہوا, جب سیرت معصومین ہمیں اپنے بچوں کو سمجھانا کتنا آسان ہو گیا. مولا کائنات کے حالات پہ پوری سیریل, آٹھویں امام کے حالات پر پوری سیریل, آقا حسن کے حالات پہ پوری سیریل, یہی سوال یہی جواب. کہ مومن تڑپ تڑپ کے یہ سوچتا کہ کاش یہ ظالم، جابر، غلط، بد کردار حکمرانوں کے بدلے میں اقتدار اسی حکمران کے ہاتھ میں رہتا جسے اللہ نے کائنات کا حکمران بنایا، لیکن جب کبھی حالات کے تحت کسی امام معصوم کو تھوڑے سے عرصے کے لیے حکومت ملی، سب سے زیادہ مخالفت اسی کی گئی، غیروں میں نہیں اپنوں میں بھی، جس امام کے لیے تڑپ رہے ہیں. بھئی مولا علی کو 5 سال کی حکومت ملی، معاویہ، یزید، ابن ملجم یہ مخالفت کریں تو سمجھ میں آتا ہے دوڑ دوڑ کے، تڑپ تڑپ کے علی کے ہاتھ پر بیعت کرنے والے. خطبہ شق شقیہ میں جو میرے مولا نے کیفیت بیان کی کہ اس طرح سے دوڑ کے آ رہے تھے کہ ڈر لگ رہا تھا کہ میں کچل کے دنیا سے رخصت نہ ہو جاؤں. یہ علی کے خلاف یہی لوگ. آقا حسن کو 6 مہینے حکومت ملی، غیر، پرائے، دشمن، منافق وہ حسن کے خلاف ہوئے تو ہوئے، چاہنے والے، ماننے والے، محبت کا دعویٰ کرنے والے، اپنے آپ کو سوکول شیعہ کہنے والے. 8 امام، 2 سال. مامون نے اپنا کراؤن پرنس یا ولی عہد قرار دے کے مرف بلایا، اور سب سے زیادہ اس 8 امام کی مخالفت ہوئی، کیونکہ اس عشرے کی آخری مجلس 29th of صفر، 8 امام کی شہادت کی تاریخ ہے. تو میں نے کہا یہ تو ہمارے اس عشرے کے اندر موضوع بنے گا، اور یہ 3 کے بعد 4th ہمارے زمانے کا امام کے جس کے حالات تو میرا عنوان نہیں ہے، وہ تو آخری عشرے میں ہی ٹھیک رکھتے ہیں. وہ امام، ہر مومن کو پتا کہ جب امام کی حکومت قائم ہوگی تو سب سے پہلی مخالفت چاہنے والے، ماننے والے، شیعہ، امام کے لیے تڑپنے والے، امام کا انتظار کرنے والے سب سے پہلی مخالفت کریں. اور یہ مخالفت خالی زبانی نہیں ہوگی، ایسی مخالفت ہوگی کہ امام آئیں گے تو سفیانی کی وجہ سے، یعنی وہ تو خیر اللہ کا وعدہ ہے، لیکن ظاہری طور پہ سبب بنے گا سفیانی، جو سیریا کو کیپیٹل بنا کے مسجد النبوی کو تباہ کرے گا، مسجد کوفہ میں صاحبان ایمان کا اتنا خون بہائے گا کہ مسجد کوفہ کے صحن میں گھٹنوں گھٹنوں خون کھڑا ہوگا مومنین کا، جس کھڑے خون میں سے امام گزریں، اور خانہ خدا پہ حملے کے لیے اس کی فوج چل پڑی ہے. اس وقت امام آ رہے ہیں، مگر پہلی جنگ سفیانی سے نہیں کر رہے جس کے لیے آ رہے ہیں، پہلی جنگ اپنے ان شیعوں سے کر رہے ہیں، ان شیعوں سے جو امام کے ظہور کی آواز سنتے ہی گھروں سے نکل کے مکہ پہنچے، یعنی اتنے بے چین، اتنا زبردست جذبہ رکھنے والے. 4 یہ معصوم. ایک جملہ پھر یہاں پہ ایسا کہہ دوں جو میرے موضوع کا حصہ فی الحال تو نہیں، شاید بن بھی جائے، کہ اگر سیریا میں جو ہو رہا ہے یہ کامیاب ہو گیا تو ایسا لگ رہا ہے کہ بشار اسد کے بعد وہاں کسی سفیانی کو لانے کا سارا انتظام ہو چکا. اب یہ ایک الگ موضوع ہے، لیکن چونکہ اس وقت میڈیا پر بھی اور صاحبان ایمان کے درمیان بھی سیریا یا شام، اربعین میں ہر سال کتنی بڑی تعداد میں مومنین شام جاتے، نہیں گئے، نہیں جا سکے، جس وجہ سے صاحبان ایمان کے درمیان بھی سیریا کے حالات پہ ڈسکشن جاری. لیکن خلاصہ تو میں نے ایک جملے میں بیان کیا کہ آخری زمانے میں سیریا میں سفیانی کو لا کے بٹھایا جائے گا، اور ظاہری حالات یہ لگ رہے ہیں کہ اگر اس حکومت کا خاتمہ ہوا تو اب ایک سفیانی ہی وہاں پہ آ رہا ہے اور اس کی تیاری ہو رہی ہے. سفیانی کی جو پہچان ہمارے پاس روایتوں میں اتفاق سے وہ ساری علامتیں موجودہ حالات پر پوری اتر رہی ہیں، لیکن انفارچونیٹلی یہ میرا ٹاپک نہیں، یہ جملہ تو خالی اس لیے آ گیا کہ اس جملے کو ذہن میں رکھ کر سیریا کے حالات دیکھیے گا ٹیلی ویژن پر، سنیے گا لوگوں سے، پڑھیے گا انٹرنیٹ پر. تو خیر اب واپس آتا ہوں، یہ 4 امام جنہیں حالات کے تحت اقتدار یا حکومت وہ مل گئی جو لوگ دیتے ہیں، اللہ والا اقتدار تو ہے ہمیشہ سے، اور چاروں کی مخالفت ہوئی اور اپنے درمیان ہوئی، اور صاحبان ایمان نے ایمان کی مخالفت کی، اور اپنے آپ کو امام کا شیعہ کہنے والوں نے امام کی مخالفت کی، مگر سلسلہ شروع ہوا مولا کے زمانے سے، پہلا امام. یا امیر المومنین، اب سلمان چکرا گئے، یا امیر المومنین، اب ابو ذر پریشان ہو گئے، یا امیر المومنین، اب ہمارے یاسر عمار تو زندہ تھے اس وقت، اب مقداد، اب یہ سارے گھبرا گئے کہ مولا آج کل جسے دیکھو اپنے آپ کو شیعہ کہہ رہا، جسے دیکھو یہ کہہ رہا میں تو علی والا ہوں، ہم تو چکرا رہے ہیں، ہمارا دماغ کام نہیں کر رہا کہ اگر اتنے سارے آپ کے شیعہ تھے تو یہ 25 سال آپ پہ اتنا ظلم ہوتا رہا، یہ لوگ کہاں تھے؟ ہم بھی تو اسی مدینے کے رہنے والے، جس شہر کی سڑکوں پر کوئی آدمی اس لیے چلنے کو تیار نہیں کہ علی اس سڑک پہ آ رہے ہیں ان کے سلام کا جواب نہ دینا پڑے، آج جسے دیکھو میں علی والا، میں علی والا، میں علی والا، میں مولائی، میں علی والا، میں علی کا شیعہ. اب یہ لوگ اس لیے گھبرا رہے ہیں کہ ایک طرف یہ ڈر رہے ہیں کہ ایسا نہ ہو کسی صحیح اور اصلی شیعہ پر ہم شک کر کے گناہگار بنے، اور دوسری طرف یہ خوف بھی دل میں کہ ایسا نہ ہو کوئی منافق، کوئی چیٹر، کوئی دھوکے باز، کوئی مکار ہمیں فریب دے کر ہماری محبت اہل بیت کے جذبے سے فائدہ اٹھا لے. گھبرا رہی ہے لوگ. مولا نہ کسی اصلی شیعہ کا انکار کرنا چاہتے ہیں، نہ کسی جعلی اور نقلی اور جھوٹے شیعہ کو اپنا دوست بنانا چاہتے ہیں، لیکن یہ ایک چیز سمجھ میں نہیں آتی کہ اگر اتنے علی والے تھے اتنے سارے تو یہ 25 سال آپ کا گھرانہ اس امتحان سے کیسے گزرا؟ کہاں تھے یہ لوگ؟ مولا اب آپ ہمیں بہت مختصر ایک اصول بتا دیجئے جس سے ہم پہچان لیں کون آپ کا شیعہ ہے کہ نہیں. پہچان، شناخت، طریقہ بتا دیجئے. اب یہ مجھے اس سوال کا جواب، اس روایت کو پورا نہیں پڑھنا چاہیے کیونکہ یہ روایت میرا موضوع نہیں، یہ تو اصل جو چہلوں کی روایت ہے اس کو سمجھانے کے لیے آ گئی، لیکن موقع ایسا بن گیا ہے کہ چلے ایک ہی جملہ تو روایت میں ہے وہ پڑھ ہی دوں، اور اس پہ کبھی پوری مجلس الگ سے ہوگی، اور گھر کے مجلسوں میں یہ روایت کو پڑھنے میں زیادہ آسانی ہوتی ہے، لیکن فی الحال خالی ایک جملہ. تو مولا ہمیں ایک اصول بتا دی، ہم اصلی اور سچی اور حقیقی شیعہ کا انکار نہیں کرنا چاہتے، جھوٹے فریبیے چیٹر اور کسی دھوکے باز کے دھوکے میں نہیں آنا چاہتے. مولا نے کہا بہت آسان بات، اگر کوئی آدمی یہ کہے کہ وہ میرا شیعہ تو اس میں دو باتیں دیکھ لینا، اگر یہ دو باتیں نظر آئیں فصدقو، اس کی تصدیق کرنا، اور اگر اسے یہ دو باتیں اس کے اندر نہ ہو، کہتا رہے کہتا رہے کہتا رہے میں علی والا، فکذبو ہو اس کی تکذیب کرنا، اسے جھٹلانا، خالی یہ نہیں کہا کہ اس سے تعلقات نہیں رکھنا، اس کے جھوٹا قرار دینا کہ تو جھوٹ بول رہا. شیخ صدوق جیسے عظیم محدث نے، محمد ابن یعقوب کلینی کے بعد شیعہ تاریخ کے سب سے بڑے محدث شیخ صدوق، روایت کو نقل کیا. مولا نے کہا دو باتیں، نمبر ایک، المحافظۃ علی اوقات الصلاۃ والمواساۃ علی الاخوان، ایک یہ دیکھنا کہ یہ وقت نماز کا کتنا پابند ہے، اور دوسرا یہ دیکھنا کہ یہ اپنے مومن بھائیوں کا حق کتنا ادا کرتا. مواسات، حق مومن تو ہم کیا ادا کریں، حق مومن، اس میں کبھی مال دینا پڑتا ہے، کبھی وقت دینا پڑتا ہے، کبھی محنت کرنا پڑتی ہے، کبھی دوڑ دھوپ کرنا ہوتی ہے، یہ تو ہم کیا، یہ حق تو کیا ادا کریں. کیوں؟ میں نے کہا نا کہ چھٹا اشرہ تو اس سال کا پڑھ رہا ہوں، 1434 ہجری کا ایام ازا کا چھٹا اشرہ، لوگ مجلس میں 10 منٹ سننے کو تیار نہیں ہوتے کہ بحرین میں کیا ہو رہا، لوگ 10 منٹ کا بیان سننے کو تیار نہیں ہے کہ سعودی عرب میں کیا ہو رہا، لوگ 5 منٹ کا بیان سننے کو تیار نہیں ہے کہ پاکستان میں کیا ہو رہا. حق مومن ادا کرنے میں جو قربانی دینا اس کو تو چھوڑیں، 5 سے 10 منٹ کا اگر بیان آ جائے، لوگ کہتے ہیں مجالس اس کے لیے کوئی تھوڑی ہے، اس کے لیے تو ہمارے پاس سی این این ہے، ہم جا کے دیکھ لیں گے کہ وہ کیا فرما رہے ہیں. اور مولا کہہ رہے کہ ایمان اس کا نام نہیں ہے کہ تمہارا گھر خیریت سے ہے، تمہارے پاس लेटेस्ट मॉडल की कार है, इतना बड़ा टेलीविजन तुम्हारे घर की दीवार पे लगा हुआ, तो तुम कहोगे बस अल्लाह ने बड़ी नेमतें दी हैं। और जिनके लिए दिन और रात, पाकिस्तान के किसी मोमिन से पूछिए कराची के, कि जब वो सुबह घर से निकलता है तो क्या उसके घर वालों को ये पता होता, यकीन होता है कि शाम को आएगा? हर वक्त तैयार, लाश आएगा, मौत की खबर आई। इसलिए कि हम यहां ह्यूस्टन में बड़े आराम से बैठे हुए और ट्रायंगलों में बैठ के कभी इजहार अफसोस करके आगे बढ़ जाते हैं, यह हक है मोमिन। लेकिन जैसा कि मैंने कहा कि यह मेरा मौजू नहीं है, अब ये तीन बातें मैं अब तक कह चुका हूं और तीनों में मैंने कहा ये मेरा मौजू नहीं, ये मेरा मौजू नहीं, ये मैं तो मेरा मौजू है क्या, वो अब आ रहा। तो मसला ये कि मौलाए कायनात से लेकर ये सिलसिला हर इमाम मासूम के जमाने तक रहा। अब मेरी बदकिस्मती कि जब मैंने ये जुमला शुरू मजलिस में पढ़ा तो इतने कम लोग थे। अब अगर मैं इस जुमले की तशरीह दोबारा करूं तो जो लोग शुरू मजलिस से बैठेंगे उनके साथ ज्यादती होगी। तो बहुत सरसरी अब मैं आगे बढ़ता हूं कि हर इमाम के दौर में ये मसाला पेश आया। क्या मसाला? जब हालात किसी वजह से बदले, बड़बड़ के दावे, मौला हम आपके शिया, मौला हम आपके मोमिन, मौला हम आपके चाहने वाले, और अलग अलग तरीकों से इमाम मासूम ने झूठे दावे को लोगों के सामने जाहिर किया, खबरदार इसके फरेब में ना आना। मौला की हदीस, चौथे इमाम की हदीस मसलन, जिसके रावी खुद पांचवें इमाम है कि मैं अपने बाबा के साथ बैठा था। अब करबला को इतना वक्त गुजर गया है चौथे इमाम की अपनी जिंदगी में एक नई नस्ल तैयार हो गई। चौथे इमाम करबला के बाद 35 साल जिंदा रहे, 35 साल में तो कितने ही ऐसे बच्चे जो करबला के वक्त माओ की गोद में खेलने वाले बच्चे थे जवान हो गए, और कितने ही ऐसे हैं कि जो पैदा ही करबला के बाद होके जवान हो गए। अब हर एक बातें कर रहा। पांचवें इमाम इस रिवायत के रावी हैं, वक्त कम है, मेरा मौजू है नहीं, तो ये सारी हदीसें पढ़ क्यों रहा हूं? उस सवाल के जवाब के लिए जिसको मैंने आज की मजलिस का उन्वान बनाया है, वो बना चुका हूं, और वो ये सवाल तक अभी हम जाते हैं, लेकिन रिवायत ही बड़बड़ के बातें करें, मौला काश हम करबला में होते, मौला काश हम करबला में होते, मौला काश हम करबला में होते। अच्छा, ये हर मोमिन का जज्बा होता है और होना चाहिए। हमारे यहां तो शायद आजकल बाद नोहे में भी ये जुमले है कि काश में करबला में होता, लेकिन जब ये काश जरा ज्यादा हो जाए कि काश 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 करबला में होता लेकिन घर में गाने चल रहे हैं, काश में करबला में होता दाढ़ियां शेव की जा रही, काश में करबला में होता बर्थडे में मिस गैदरिंग हो रही, काश में करबला में होता और वही बेहिजाबी उसके घर में राय, काश में करबला में होता जहां बैठता है दूसरे मोमिन की गीबत शुरू कर देता है, काश में करबला में होता। जब ये काश इसके साथ हो तब इमाम मासूम का यह अंदाज होता। इमाम सुनते रहे सुनते रहे सुनते रहे और एक मर्तबा उसी मजमे से कहा कि वो देखो मदीने में सर्दी भी बहुत होती और सर्दी की वजह से हीटिंग की भी जरूरत पड़ती। एक तो ये आज का निजाम हीटिंग का, उस वक्त अंगीठियां हैं या और ऐसे इंतजाम है या कोयले दहकाए जाते हैं, कोयले। इमाम ने कहा जाओ हर एक कोयला अपने हाथ में उठा के आ जाए। पांचवें इमाम कहते जैसे ही मैंने सुना मैं उठ के अपनी जगह से दौड़ा। बाबा ने रोका, अंतर मिन्नी वाना मिनका, बेटा मैं तुझसे नहीं कह रहा, तू मैं है, मैं हूं, तू मैं है और मैं तू, ये पैगाम इन लोगों से है। मैंने देखा सब सर झुकाए बैठे हुए। इमाम ने कहा ये काश था, ये करबला की बात थी। छठा इमाम आया ना एक मोमिन, बोला आप क्यों मैदान में नहीं निकलते, आप निकले फिर देखिए हम किस तरह आपका साथ देते। यही जुमला कहकर के कूफे वालों ने आका हुसैन को खत लिखे थे। छठे इमाम ने कहा अच्छा जाके इस आग में बैठ जा जो तंदूर में आ गए। तो अब ये सिलसिला रिवायतों का चल रहा है। मेरा मौजू शिया की अलामत, शिया का इम्तिहान, शिया का कैरेक्टरिस्टिक, शिया की खासियत नहीं है, वरना ये सारी हदीसें तफसील के साथ और अपने पैगाम के साथ मैं पढ़ता। सिर्फ उस सवाल तक ले जाना है कि अब सर पकड़ के वो मोमिन आ रहे हैं, जिन्होंने बार 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 और बार बार ग्यारहवें इमाम इमाम हसन अस्करी अलैहिस्सलातु वस्सलाम से, वाकई ज्यादा मशहूर नहीं है ग्यारहवें इमाम, ऐसा ही दुरूद मोमिनीन को भेजना चाहिए जो इमाम मशहूर न हो। तो खुला हमारे इमाम जमाना के वालिद हैं, वो ग्यारहवां इमाम, उसके जमाने में अब मसला डबल हो गया। अब तक हर इमाम के जमाने में था कि मौला किसे आपका शिया माने, हर आदमी पर बढ़ के दावा कर रहा। ग्यारहवें के जमाने तक तो फिर भी एक आसानी थी, किसे शिया माने चलो बहुत परेशान हो तो जाके इमाम से कंफर्म करा। अब ग्यारहवां ये भी कह रहा है कि मेरे बाद कोई इमाम तुम्हारे सामने नहीं होगा, गैबत होगा, इमाम तुम्हारे सामने नहीं होगा। और ये भी कह रहा है कि झूठे मोमिन और झूठे इमाम तक बनाए जाएंगे। मौला जब इमाम सामने थे, मौला चौथे छठे आठवें, तब भी हमें परेशानी होती थी सही और असली शिया को पहचानने में, जबकि इमाम थे सामने, राबिता करके अपने मसले को हल कर लेते थे। मगर आप ये जो एक खबर दे रहे हैं कि इमामत पर्दा गैबत में होगी और झूठे शिया बहुत होंगे, तो हम कैसे पहचाने कि हमारा शिया कौन, हमारा कैसा, हमारा अकीदा रखने वाला। तब इमाम ने वो हदीस इरशाद फरमाई जो शब आशूर की तरह से शब चेलुम पढ़ी जाती। शब आशूर हम कुछ और पढ़ते हैं, वो मजलिस के शुरू में आ गया, वो तैयारी होती है आशूर के दिन। शब चेलुम मजलिसों में फिर वो हदीस, ये सारे कॉन्टेक्स्ट और बैकग्राउंड के बाद, इसके बाद ये सब समझे तो यह हदीस समझ में आएगी कि मौला ग्यारहवें इमाम आप आखिरी इमाम है जो आंखों के सामने, आपके बाद इमामत पर्दा गैबत में, तो हम आपके बाद साहिब ईमान को कैसे पहचानेंगे। तब इमाम ने कहा अलामत मोमिन खमसुन, यह हदीस अभी आप परसों रात को सुन चुके हैं, और जहां जहां अजाखानों में कल दोपहर की मजलिस भी हुई थी वहां ये कल के दिन भी यह हदीस सुनाई गई। और ये हदीस वो है जो खाली सुनाई नहीं जाती है, इसके बाद इस पे अमल होता। कि इमाम ने यह फरमाया कि हमारे शिया या मोमिन की पांच निशानियां, जियारतुल अरबईन व सलावात व हिदा व खमसी, अरबईन की जियारत और 51 रकत रोजाना रोज व शब में मिला के नमाज, 17 वाजिब कंपलसरी, 34 सुन्नत। तो अब ये हदीस के मोमिन को आखिरी जमाने में पहचानना, तो जियारत अरबईन। अच्छा अब ये बता दिया जाए कि यार जियारत अरबईन से मतलब जियारत पढ़ना नहीं है, फिजिकली जाके जियारत करना है। क्योंकि एक सवाल ये भी आता कि हमारे पास जितनी भी मशहूर जियारतें, जितनी भी मशहूर जियारतें, उन सब के हवाले से कोई ना कोई उसका फायदा, दुनियावी फायदा। देखिए सवाब का लफ्ज जब आए फुला अमल